यो रेडियो नेपाल हो। अब श्रीया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। पूर्व सभामुख दमननाथ ढुंगानाको 83 वर्षको उमेरमा निधन। पशुपति आर्यघाटमा आज अन्त्येष्टि गरिने। मंगिर 16 गते हुने स्थानीय तह उपनिर्वाचनका 44 पदका लागि 410 उम्मेद्वारको मनोनयन दर्ता। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि चिकित्सा शिक्षा आयोगका पदाधिकारीसँग छलफल। सिकल सेल उपचारका लागि दाङमा पनि छुट्टै वार्ड स्थापना। र रूस विरूद्ध आक्रमणका लागि लामो दूरीका क्षेप्यास्त्र प्रयोग गर्न युक्रेनलाई अमेरिकाको अनुमति।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। यही मंगिर 16 गते हुने स्थानीय तह उपनिर्वाचनका लागि हिजो सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक एवं शान्तिपूर्ण रूपमा उम्मेद्वारको मनोनयन दर्ता भएको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार विभिन्न 44 पदका लागि 410 उम्मेद्वारको मनोनयन दर्ता भएको छ। कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा 2 महिला र ओखलढुङ्गा जिल्ला समन्वय समितिको प्रमुखमा 1 पुरूष उम्मेद्वारको मनोनयन पत्र दर्ता भएको छ। यसै गरी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त 8 पदका लागि 35 महिला, 48 पुरूष र 1 अन्य गरी जम्मा 84 जना उम्मेद्वारको मनोनयन पत्र दर्ता भएको छ। साथै गाउँपालिका र नगरपालिकाका ओडा अध्यक्षको रिक्त 34 पदका लागि 29 महिला, 293 पुरूष र 1 अन्य गरी जम्मा 323 जनाको मनोनयन पत्र दर्ता भएको छ। उम्मेद्वारको मनोनयन पत्र दर्ता भएका मध्ये सबैभन्दा धेरै धनुषा जिल्ला धनुषा धाम नगरपालिका ओडा नम्बर 1 को ओडा अध्यक्ष पदमा 21 जना र सबैभन्दा कम रूकुम पूर्वी पुथा उत्तर गंगा गाउँपालिका ओडा नम्बर 2 को ओडा अध्यक्ष पद र बझाङ जिल्ला सुरमा गाउँपालिका ओडा नम्बर 4 को ओडा अध्यक्ष पदमा 3-3 जना उम्मेद्वारको मनोनयन पत्र दर्ता भएको आयोगका प्रवक्ता नीता पोखरेल अरियालले जानकारी दिनुभयो। उम्मेद्वारको मनोनयन पत्र दर्ता भई सूची प्रकाशन भएपछि आज बिहान 10 बजेदेखि अपरान्न 3 बजेसम्म उम्मेद्वारको विरोधमा उजुरी दिने र मनोनयन पत्र एवं उजुरी उप जाँचबुझ तथा निर्णय गरी आज साँझ 6 बजेसम्म उम्मेद्वारको नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ। त्यसै गरी मंगिर 5 गते उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको प्रवक्ता अरियालले बताउनुभयो। साथै मंगिर 16 गते आइतबारका दिन बिहान 7 बजेदेखि अपरान्न 5 बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुने भएको हुँदा मतदानमा सहभागी भई आफ्नो मताधिकार प्रयोग गर्न सम्बन्धित सबै मतदाताहरूमा निर्वाचन आयोगले आह्वान समेत गरेको छ। पूर्व सभामुख दमननाथ ढुंगानाको 83 वर्षको उमेरमा निधन भएको छ। बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा हिजो दिउँसो 1:30 बजे निधन भएको ढुंगानाका स्वकीय चिकित्सक डाक्टर रुद्र शर्माले जानकारी दिनुभयो। वरिष्ठ अधिवक्ता समेत रहनुभएका ढुंगाना कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचारारत हुनुहुन्थ्यो। विक्रम सम्म 2048 काठमाण्डु क्षेत्र नम्बर 2 नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभामा निर्वाचित हुनुभएका उहाँ 2048 2051 सभामुख हुनुहुन्थ्यो। नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान दिनुभएका ढुंगाना राजनीतिक आन्दोलनका क्रममा पटक पटक जेल जानु भएको थियो। उहाँका श्रीमती, 2 छोरा र 1 छोरी हुनुहुन्छ। ढुंगानाको पशुपति आर्यघाटमा आज अन्त्येष्टि गरिनेछ। राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व सभामुख दमननाथ ढुंगानाको निधनप्रति श्रद्धांजलि व्यक्त गर्नुभएको छ। हिजो सामाजिक सञ्जाल मार्फत राष्ट्रपति पौडेलले ढुंगानाप्रति श्रद्धांजलि व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गर्नुभएको छ। राष्ट्रपति पौडेलले नेपालको संवैधानिक र संसदीय इतिहासमा ढुंगानाको योगदान विशिष्ट रहेको स्मरण गर्नुभएको उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो। त्यसै गरी प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व सभामुख दमननाथ ढुंगानाको निधनप्रति श्रद्धांजलि व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री ओलीले हिजो सामाजिक सञ्जाल मार्फत ढुंगानाप्रति श्रद्धांजलि व्यक्त गर्दै शोकमा रहनुभएका परिवारमा समवेदना प्रकट गर्नुभएको हो। यसै गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्व सभामुख दमननाथ ढुंगानाको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। लोकतन्त्र, मानवाधिकार र न्याय क्षेत्रमा उहाँको महत्वपूर्ण योगदानको स्मरण गर्दै निधनप्रति गहिरो दुःख व्यक्त गर्नुका साथै दिवंगत आत्माको चिरशान्तिको कामनाका साथै शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्नुभएको कांग्रेसद्वारा जारी शोक वक्तव्यमा उल्लेख गरिएको छ। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिक आन्दोलनका अगुवा दमननाथ ढुंगानाले राजनीतिक तथा सामाजिक परिवर्तनमा दिनुभएको योगदान नेपाल र नेपाली जनताले सदैव सम्झिरहने बताउनु भएको छ। अध्यक्ष दाहालले नेपालको लोकतान्त्रिक आन्दोलनका महत्वपूर्ण व्यक्तित्व पूर्व सभामुख ढुंगानाको निधनको खबरले दुखी बनाएको बताउनु भएको छ। उहाँले ढुंगानाप्रति श्रद्धांजलि अर्पण र परिवारजनमा समवेदना व्यक्त गर्नुभयो को अध्यक्ष दाहालको सचिवालयले जनाएको छ। यसै गरी प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले पूर्व सभामुख दमननाथ ढुंगानाप्रति श्रद्धांजलि अर्पण गर्नुभएको छ। प्रधान न्यायाधीश राउतले महाराजगंज स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पुगेर ढुंगानाप्रति श्रद्धांजलि अर्पण गर्नुभएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि चिकित्सा शिक्षा आयोगका पदाधिकारीसँग हिजो छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा सरकारी मेडिकल कलेजमा क्षमता भए बमोजिम विद्यार्थीको सीट संख्या निर्धारण तथा निजी मेडिकल कलेजमा तोकिए बमोजिम शुल्क र छात्रवृत्ति व्यवस्थापनका लागि परामर्श गरिएको थियो। स्वदेशभित्रै सहज र गुणस्तरीय चिकित्सा शिक्षा उपलब्ध गराउन तथा उत्पादित दक्ष जनशक्तिलाई स्वास्थ्य संस्थामा रोजगारीको वातावरण सृजना गरी मुलुकको समृद्धिमा कसरी योगदान दिन सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित रहेको थियो। यस्तै नर्सिङ शिक्षामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदबाट सम्बन्धन प्राप्त सबै संस्थाहरूमा सहज भर्नाका विषयमा प्रधानमन्त्री ओलीले चासो दिनुभएको थियो। उहाँले आयोगको बैठक छिट्टै राखेर आवश्यक निर्णय लिने र चिकित्सा शिक्षामा सहजताका लागि विद्यमान ऐन नियममा सामाजिक समसामयिक संशोधनको गृह कार्य गर्ने विषयमा परामर्श गर्नुभएको थियो। आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर अञ्जनी कुमार झाले अब बस्ने आयोगको बैठकबाट सात नयाँ संस्थालाई आशय पत्र र 28 संस्थालाई विद्यार्थीको कोटा निर्धारण लगायतको कार्यसूची हुने अवगत गराउनुभयो। यसैबीच प्रधानमन्त्री ओलीले काठमाडौँ विश्वविद्यालय र धुलीखेल अस्पताल बीचको विवाद मिलाउने सम्बन्धमा विश्वविद्यालयका पूर्व उपकुलपतिहरू डाक्टर सुरेश राज शर्मा, डाक्टर रामकण्ठ मकाजु श्रेष्ठ लगायतसँग हिजो छलफल गर्नुभएको थियो। प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति ओलीले दुवै संस्था अन्तर्राष्ट्रिय स्तरमा समेत ख्याति प्राप्त भएकाले एक आपसमा मिलेर जाँदा उचित हुने भएकाले आपसी गृह कार्य गरी समाधानको उपाय ल्याउन यसअघिको सिनेट बैठकमा निर्देशन दिनुभएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल पूर्वीय दर्शन, ज्ञान र परम्पराको स्रोत भएको बताउँदै पूर्वीय सभ्यताभित्र अनेक संस्कृति र सभ्यताको ऐक्यबद्धता देख्न सकिने बताउनु भएको छ। ब्रह्मा कुमारी ज्ञान सरोवर एकेडेमीको नगरकोटमा उद्घाटन गर्नुहुँदै राष्ट्रपति पौडेलले मानिसभित्र आपसी मित्रता, प्रेम, सद्भाव र सह अस्तित्वको पवित्र विचार सृजना गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले विश्वमा चरम भौतिक विकासको चाहना र होडबाजी गएका कारण समाजमा शान्ति, सुव्यवस्था, सद्भाव र सहयोगको भावना खस्कदै गएको बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष विभिन्न चार देशका लागि नवनियुक्त राजदूतले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। राष्ट्रपति कार्यालयमा हिजो आयोजित समारोहमा रीता धिताल पाकिस्तान, रमेश चन्द्र पौडेल कतार, प्राध्यापक धनप्रसाद पण्डित इजरायल र प्राध्यापक डाक्टर कृष्ण प्रसाद ओली चीनका लागि नवनियुक्त राजदूतले शपथ ग्रहण गर्न भएको राष्ट्रपति कार्यालयले जनाएको छ। त्यस अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीको उपस्थिति रहेको थियो। यसैबीच राष्ट्रपति पौडेलले विभिन्न छ देशका लागि राजदूत नियुक्त गर्नुभएको छ। नेपालको संविधान बमोजिम मन्त्री परिषदको सिफारिशमा डाक्टर शैल रूपाखेतीलाई जर्मनी, जंगबहादुर चौहान रूसी महासंघ, चन्द्रकुमार घिमिरेलाई बेलायत, डाक्टर नरेश विक्रम ढकाललाई साउदी अरबियाका लागि राजदूत नियुक्त गर्नुभएको हो। यस्तै थाइल्याण्डका लागि आवासीय राजदूत धनबहादुर ओलीलाई, कम्बोडिया र गणतन्त्र सिंगापुरका लागि गैर आवासीय नेपाली राजदूत नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश विकास र उन्नतिशील समाज निर्माणका लागि शिक्षा क्षेत्रको विकास अपरिहार्य भएको बताउनु भएको छ। हिजो कैलालीको गौरीगंगा नगरपालिका स्थित चौमाल बहुमुखी क्याम्पसको नवनिर्मित भवनको उद्घाटन गर्नुहुँदै सभापति देउवाले शिक्षा क्षेत्रको विकासमा लगानी बढ़ाउनु राम्रो भएको बताउनुभयो। सरकारको करिब 3 करोड़ लगानीमा सम्पन्न क्याम्पसको नवनिर्मित भवनको हिजो उहाँले उद्घाटन गर्नुभएको हो। गृहमन्त्री रमेश लेखकले सवारी दुर्घटना न्यूनीकरणका लागि सबै निकायलाई जिम्मेवार भएर लाग्न निर्देशन दिनुभएको छ। सवारी दुर्घटना जोखिम न्यूनीकरणका सम्बन्धमा हिजो गृह मन्त्रालयमा आयोजित सरोकारवालासँगको छलफलमा गृहमन्त्री लेखकले सवारी साधनमा क्षमताभन्दा बढ़ी यात्रु बोक्न नदिन, तीव्र गतिमा सवारी चलाए कानून बमोजिम कार्यवाही गर्न र सड़क सुधारका काममा सक्रियता बढ़ाउन सरोकारवाला निकायहरूलाई निर्देशन दिनुभयो। यस्तै बैठकमा गृहमन्त्री लेखकले लामो दूरीका सवारी साधनमा दुईजना चालक रहने व्यवस्था अनिवार्य गर्न र यात्रुलाई टिकट अनिवार्य गरे नगरेको निरन्तर जाँच गरी कड़ाईका साथ लागू गर्न पनि निर्देशन दिनुभयो। बैठकमा सहभागी यातायात व्यवसायी एवं अन्य सरोकारवालाहरूले ट्राफिक व्यवस्थापनमा आधुनिक प्रविधिको प्रयोग बढ़ाउनु पर्नेमा जोड़ दिनुभएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिनुभयो। गोर्खा मीडियाका पूर्व संचालक द्वय रवि लामिछाने र छविलाल जोशीलाई जिल्ला अदालत काठमाण्डुले पक्राउ पूर्जी जारी गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति समेत रहनुभएका लामिछाने र पूर्व डीआईजी जोशीलाई काठमाण्डुको कालीमाटी स्थित स्वर्ण लक्ष्मी सहकारी संस्थाको रकम अपचलन सम्बन्धी उजुरीमाथि अनुसन्धान गर्न हिजो प्रहरीले अदालत समक्ष पक्राउ गर्न अनुमति मागेको थियो। अदालतले हिजै पक्राउ अनुमति दिएको जिल्ला अदालत काठमाण्डुले जनाएको छ। लामिछाने र जोशी दुवैजना अहिले सहकारीको रकम अपचलन सम्बन्धी अनुसन्धानको क्रममा कास्की प्रहरीको हिरासतमा रहनु भएको छ। आगामी माघ 22 गतेदेखि देशैभर पाठेघरको मुखमा हुने क्यान्सर विरूद्धको एचपीभी खोप निशुल्क दिइने भएको छ। पछिल्लो समय पाठेघरको मुखमा हुने क्यान्सरका कारण अकालमा मृत्यु हुनेको संख्या बढ़दो छ। उक्त जोखिम न्यूनीकरण गर्ने उद्देश्यले करिब 17 लाख किशोरीलाई खोप दिन लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सिकल सेल उपचारका लागि दाङको घोराईस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छुट्टै वार्ड स्थापना गरिएको छ। प्रतिष्ठानमा भर्ना हुनेका लागि 10 शैया र दिवा उपचारका लागि 5 शैया सहितको वार्ड स्थापना गरिएको प्रतिष्ठानका उपकुलपति डाक्टर विकास लामिछानेले जानकारी दिनुभयो। यो सँगै थारू समुदायको प्रमुख स्वास्थ्य समस्याका रूपमा रहेको सिकलसेल एनिमिया रोगको उपचारका लागि नै स्थापना गरिएको वार्डको संख्या 2 पुगेको छ। यसअघि नेपालगंजको भेरी अस्पतालमा यो रोगको उपचारका लागि वार्ड स्थापना गरिएको थियो। वंशाणुगत रोग सिकलसेल थारू समुदायको प्रमुख स्वास्थ्य समस्याका रूपमा रहँदै आएको छ। पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका 5 गौर चौतारामा हिजो भएको बस दुर्घटनामा घाइते मध्ये 1 बस चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा बस चालक तनहुँको रिसिङ पाटन घर भई हाल कास्कीको चाउथे बस्ने 39 वर्षीय रामबहादुर परियार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पूर्व अर्थ तथा जलस्रोत मन्त्री समेत रहनुभएका वरिष्ठ अर्थशास्त्री डाक्टर यादव प्रसाद पन्तको 100 जन्म जयन्तीका अवसरमा हिजो यादव प्रसाद पन्त नामक पुस्तक लोकार्पण गरिएको छ। डाक्टर यादव प्रसाद पन्त अनुसन्धान तथा विकास प्रतिष्ठान नेपालले प्रकाशन गरेको पुस्तकको लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मीले लोकार्पण गर्नुभएको हो। नेपालकै पहिलो विद्यावारिधि उपाधि प्राप्त पन्तले विभिन्न जिम्मेवारीमा रहेर देश सेवा गर्नुभएको थियो। कञ्चनपुरमा वर्षेनी जंगली हात्तीको बथानले जनधनको क्षति गर्ने गरेको छ। सीमावर्ती भारतीय जंगलबाट भित्रिने हात्ती विगतका वर्षहरूमा केही दिनमै पुनः भारततर्फ फर्किने गरेको भए पनि यसपटक भने दुई महिना यता जंगली हात्तीका बथान छुट्टा छुट्टै समूहमा कञ्चनपुरको बेलौरी लाल झाडीका वन क्षेत्रमै रहेका छन्। जंगली हात्तीले मानव बस्तीमा जनधनको क्षति र निकै त्रास बढाएपछि स्थानीय त्रसित बनेका छन्। संवाददाता हरिशचन्द्र बागको यो रिपोर्ट।
असोज 12 गते राति मानव बस्तीमा पसेको हात्तीको बथानलाई भगाउने क्रममा हात्तीको आक्रमणबाट लालझाडी 4 50 वर्षीय रामदल राणाको मृत्यु भयो। असोज 22 गते राति बेलौरी 6 22 वर्षीय उमेश चौधरीको पनि हात्तीकै आक्रमणबाट ज्यान गयो। तर राणा र चौधरीको परिवारले पाउनुपर्ने सरकारी क्षतिपूर्ति बापतको राहत रकम अहिलेसम्म पनि पाउनु भएको छैन। मृतक रामदलका छोरा रामकिशन राणा,
बुवा र गाउँका धेरै मान्छेहरू हात्ती धपाउन गथे उखुबारीमा, हात्तीले बुवालाई मारिदियो, तर अहिलेसम्म राहत मिलेको छैन।
अहिले कञ्चनपुरको बेलौरी र लालझाडीमा जंगली हात्तीका बथानहरूले करिब 2 महिनादेखि मानवीय, भौतिक, कृषि र पशुको क्षति गरिरहेका छन्। रात दिन त्रासमा बस्न बाध्य स्थानीय बासिन्दाले संघर्ष समिति नै बनाउनु भएको छ। लालझाडीका स्थानीय बासिन्दा बन्धु कुमारी राणा र संघर्ष समितिका अध्यक्ष दर्शन राणा,
इतो दिन हुई गयो है, आजको दिनसम्म हवे कछु सुनवाई नै है। स्थानीय सरकार में जात है तो स्थानीय सरकार कहत है प्रदेश में जाओ, प्रदेश में जाते हैं तो कहते हैं संघ में जाओ, तो हम कहाँ जाएं?
हाथी दिन दिन आतंकी पारी रहो बारे में हम संघ संस्था प्रदेश केंद्र सरकार मध्य नजर हेदिन पड़ो।
बढ़ी रहेको मानव वन्य जंतु बीच को द्वंद न्यूनीकरण गर्न दीर्घकालीन उपाय के हुन सक्छन् त? डिविजन वन कार्यालय कंचनपुर का प्रमुख राम बिचारी ठाकुर र शुक्लाफाटा राष्ट्रीय निकुंज का वरिष्ठ संरक्षण अधिकृत मनोज शाह,
वन्य जंतु संग सह अस्तित्व गर्नलाई वन्य जंतुहरूलाई के कुरा मन पर्दैन? विषार, ड्रैगन फ्रूट, रक्त चंदन, अगरवुड, यस्ता खालका प्रजातिहरूलाई चाहिँ हामीले खेती प्रणालीमा बढ़ावा दिनुपर्छ। मत्स्य पालनमा, मौरी पालनमा जोड़ दिने,
नर्मली हामीले सोलर फेन्सहरू लगाउने, मचानहरू बनाउने, मचान मार्फत निगरानी गर्ने, जंगलको किनारमा बाटोघाटोलाई व्यवस्थित बनाएर राख्ने, त्यहाँ उज्यालोको बन्दोबस्त गर्ने जस्ता विधिहरू हामीले अप्नाउन सक्यौं र राति अलिकति सावधानी अप्नाउन सक्यौं भने मानवीय क्षतिलाई निकै हदसम्म कम गरेर लान सक्छौं।
यसरी हुने क्षतिपूर्तिका लागि बीमा गर्ने लगायतका प्रावधान भए पनि सबैको पहुँच छैन। क्षति न्यूनीकरणका लागि सरकारले उपयुक्त प्रबन्ध गर्न आवश्यक रहेको प्रतिनिधि सभा सदस्य तारा लामा तामाङको भनाइ छ।
किसानलाई सरकारले नीति बनाएर नै के खेती गर्ने, जुन खेती गर्छ त्यसको बीमा गराउने काम गर्नुपर्छ र खास गरी धेरै ठाउँहरूमा जो नोक्सान भएको छ यसको लागि क्षतिपूर्ति अथवा सरकारले त्यो मर्कालाई बुझ्नेछ, बुझ्नको लागि अनुरोध पनि गर्छ।
तीनै तहका सरकार र सरोकारवाला निकाय समयमै गम्भीर नहुने हो भने मानव वन्यजन्तु बीच को द्वन्द थप बढ्ने देखिन्छ। यसका साथै उक्त क्षेत्रमा ओहोरदोहोर गर्ने र बसोबास गर्ने सबैले सावधानी अपनाउन पनि जरूरी छ। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसमाथि आक्रमण गर्न अमेरिकाले उपलब्ध गराएको लामो दूरीका क्षेप्यास्त्र प्रयोग गर्न युक्रेनलाई अनुमति दिएको छ। महिनौदेखि युक्रेनले यस्तो अनुमति मागिरहेको थियो। एक अमेरिकी अधिकारीले यो कदम अमेरिकी नीतिको ठूलो परिवर्तन भएको पुष्टि गरेको बीबीसीको समाचारमा उल्लेख गरिएको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले लामो दूरीका क्षेप्यास्त्रमाथिको प्रतिबन्ध हटाउन आग्रह गर्दै आउनु भएको थियो। अमेरिकाको पछिल्लो कदमबारे प्रतिक्रिया दिँदै जेलेन्स्कीले त्यस्ता चीजहरू घोषणा गरिदैनन्, मिसाइलहरू आफै बोल्छन् भन्नुभयो। रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले यसबारे टिप्पणी नगरे पनि रूसी अधिकारीहरूले अमेरिकाको गम्भीर गल्तीका रूपमा व्याख्या गरेका प्राप्त समाचारमा उल्लेख गरिएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपाल राष्ट्र बैंक वित्तीय जानकारी इकाईले रणनीतिक विश्लेषण प्रतिवेदन 2024 सार्वजनिक गरेको छ। इकाईले यस वर्ष साइबर प्रविधिमा आधारित ठगी साइबर इनेबल फ्रड का विषयमा तयार पारेको प्रतिवेदन सरकार समक्ष पेश गरी आइतबार सार्वजनिक गरेको हो। प्रतिवेदनमा सन् 2024 को पहिलो पाँच महिनामा प्राप्त भएका साइबर प्रविधिमा आधारित ठगी सम्बन्धी शंकास्पद कारोबार विवरणको विस्तृत विश्लेषण गरिएको छ। विश्लेषणबाट शंकास्पद कारोबारमा 18 देखि 24 उमेर समूहका व्यक्ति र पेसामा विद्यार्थी उल्लेख गरेका व्यक्तिहरू सबैभन्दा बढी संलग्न रहेको देखिएको लेख्छ। त्यसै गरी अधिकांश शंकास्पद खातामा त्यस्तो खाता सञ्चालन भएको 3 महिनाभित्र शंकास्पद कारोबार भएको पाइएको पनि प्रतिवेदनले उल्लेख गरेको छ। वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रले दुर्गम र अति दुर्गम क्षेत्रबाट काठमाडौँ आएर बसोबास गरिरहेका 3191 विद्यार्थीलाई विद्युतीय चुलो वितरण गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गत रहेको केन्द्रले नेपालका दुर्गम र अति दुर्गम क्षेत्रबाट काठमाडौँमा आई डेरा गरी बस्ने स्नातक वा सोभन्दा माथिल्लो तहमा अध्ययनरत विद्यार्थीलाई विद्युतीय चुलो वितरण गरेको हो। विद्युतीय चुलो वितरण कार्यक्रमको आइतबार ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले शुभारम्भ गर्नुभयो। कार्यक्रममा मन्त्री खड्काले यस अभियानले नवीकरणीय ऊर्जा प्रवर्धन र विस्तारमा सहयोग पुग्ने बताउनुभयो। उहाँले विद्युतीय चुलो वितरणले विद्युतको आन्तरिक खपत वृद्धि गर्न सघाउ पुग्ने उल्लेख गर्नुभयो। कार्यक्रममा मन्त्रालयका सचिव सुरेश आचार्यले ऊर्जा सम्मिश्रण र ऊर्जा खपत वृद्धिका लागि विद्युतीय चुलोको महत्वपूर्ण योगदान रहने बताउनुभयो। कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले विद्युतीय चुलो प्रवर्धनको माध्यमबाट केन्द्रले सन् 2030 25% घरधुरीमा विद्युतीय चुलो प्रवर्धन गर्ने लक्ष्य लिएकोले विद्युतीय चुलोलाई प्रभावकारी रूपमा प्रवर्धन गर्न केन्द्र निरन्तर क्रियाशील रहेको उल्लेख गर्नुभयो। केन्द्रले हालसम्म विभिन्न नवीकरणीय ऊर्जा प्रविधिका अतिरिक्त 60,000 भन्दा बढी संख्यामा विद्युतीय चुलो प्रवर्धन गरिसकेको छ। दीर्घंजको सिर्सिया स्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालू आर्थिक वर्षको 4 महिनामा 16,55,27,00,000 राजस्व संकलन गरेको छ। कार्यालयले 4 महिनाको अवधिमा कुल वार्षिक लक्ष्यको 27.57% राजस्व संकलन गरेको हो। सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले विदेशी मुलुकबाट वस्तु तथा सामान आयात घट्दा राजस्व संकलनमा कमी आएको बताउनुभयो। कार्यालयले गत आर्थिक वर्षको 4 महिनामा 16,75,31,55,000,000 राजस्व संकलन गरेको थियो। नेपाल टेलिकमले ग्राहकहरूको सेवामा सुधार गर्ने उद्देश्यले रोबोट प्रविधिमा आधारित सेवा शुरू गरेको छ। काठमाडौँको सुन्दारा स्थित टेलिकमको कार्यालयमा आइतबार एआई ज्याक नामक रोबोट सेवा सञ्चालन गरिएको कार्यालयका प्रमुख दिनेश चन्द्र पन्थीले बताउनुभयो। त्यस कार्यालयमा दैनिक 200 देखि 300 सेवाग्राहीले सेवा लिने गरेका छन्। जनशक्ति पर्याप्त नहुँदा छिटो सेवा दिन कठिन थियो, अब भने रोबोटले काम धेरै सजिलो बनाउने अपेक्षा लिएका छौं, कार्यालय प्रमुख पन्थीले भन्नुभयो। आइतबार नेपाल शेयर बजारमा 11,72,00,000,00 रुपियाँको कारोबार भएको छ। यो कारोबार बिहिबारको तुलनामा 13.5% बढी हो। बिहिबार 10,32,00,00,000,00 कारोबार भएको थियो। यस दिन बजारको परिसूचक नेप्से 4.98 अंकले बढेर परिसूचक 2,753 अंकमा कायम भएको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
एसीसी मेन्स U19 एसिया कपको तयारीका लागि कर्नाटक U19 विरूद्ध जारी मैत्रीपूर्ण सिरिजको तेस्रो खेलमा नेपालले जित हासिल गरेको छ। मूलपानी क्रिकेट मैदानमा नेपालले 121 रनको जित दर्ता गर्दै सिरिजमा 2-1 अग्रता लिएको छ। जितका लागि 283 रनको लक्ष्य पछ्याएको कर्नाटकले 40.2 ओभरमा अल आउट हुँदै 161 रन जोड्यो। त्यसअघि टस हारेपछि ब्याटिङको निम्तो पाएको नेपालले 50 ओभरमा 6 विकेट गुमाएर 282 रनको बलियो एकफल खडा गरेको थियो। सिरिज अन्तर्गत चौथो खेल मंगलबार र अन्तिम खेल बिहिबार हुनेछ। विभागीय टोली नेपाल पुलिस क्लबमाथि 4-2 गोलको पुनरागमन जित हासिल गर्दै न्युरो टीम एनआरटी ललित स्मृति एन्फा U18 युथ लीगको दोस्रो स्थानमा उक्लिएको छ। जितसँगै 10 खेलमा एनआरटीले 19 अङ्क जोडेको छ। हारले अङ्क दूरी घटाउने पुलिसको योजनामा धक्का लागेको छ। शीर्ष स्थानमा यथावत पुलिसको यो पहिलो हार हो। पुलिसको समान खेलबाट 23 अङ्क छ। आइतबार सात बाटो स्थित एन्फा मुख्यालय मैदानमा सम्पन्न खेलमा एनआरटीलाई जित दिलाउन इशान शाहले 2 गोल गर्दा सन्तोष गुब्बा र विज्ञान खड्काले 1-1 गोल गरे। पुलिसका लागि दुवै गोल साजन राज गौतमले गरे। पुलिसले यसअघि 7 खेलमा जित हासिल गर्दा 2 खेलमा अङ्क बाँडेको थियो। नेपाल प्रिमियर लीग एनपीएलको फ्रेन्चाइज टोली विराटनगर किङ्सले नेपाली सिने जगतका चर्चित अभिनेता दयाङ राईलाई ब्रान्ड एम्बेसडर बनाएको छ। विराटनगरले आइतबार एक कार्यक्रमका बीच दयाङ राई ब्रान्ड एम्बेसडरका रूपमा सार्वजनिक गरेको हो। सम्झौता पत्रमा विराटनगरका मालिक बैंकर्स र दयाहाङले हस्ताक्षर गर्नुभयो। विराटनगरको मार्की खेलाडीमा सन्दीप लामी छानी छन्। यसै गरी डिम्स स्पोर्ट प्रणालीको स्वामित्वमा रहेको टोलीले आयरल्याण्डका केबीबो ब्रायनलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। नेपाल क्रिकेट संघ क्यानको आयोजनामा एनपीएल मंगसिर 15 पुस 6 हुँदैछ।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी भागमा आंशिक बदली रही कोशी र गण्डकी प्रदेशका पहाड़ी भागका एक दुई स्थानमा हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाण्डु उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 21.7 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 10.5 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 96%। आज दिउँसो काठमाण्डु उपत्यकाको अधिकतम तापक्रम 20 22 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाण्डु उपत्यकामा सूर्योदय अघि बिहान 6:26 भयो भने सूर्यास्त भरे साँझ 5:10 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। पूर्व सभामुख दमननाथ ढुंगानाको 83 उमेरमा निधन। पशुपति आर्यघाटमा आज अन्त्येष्टि गरिने। मंगसिर 16 हुने स्थानीय तह उपनिर्वाचनका 44 पदका लागि 410 उम्मेद्वारको मनोनयन दर्ता। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि चिकित्सा शिक्षा आयोगका पदाधिकारीसँग छलफल। सिकल सेल उपचारका लागि दाङमा पनि छुट्टै वार्ड स्थापना र रूस विरूद्ध आक्रमणका लागि लामो दूरीका क्षेप्यास्त्र प्रयोग गर्न युक्रेनलाई अमेरिकाको अनुमति। रेडियो नेपालबाट बिहान 7 समाचार सकियो। अर्को समाचार बुलेटिन 8 अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।